नहीं अस्सलाम वालेकुम। एक बार दबा फिर मैं आपकी होस्ट हिना आबिदी आपकी खिदमत में हूँ और आपका पसंदीदा प्रोग्राम घराना लेकर हाजिर हुई हूँ और इस प्रोग्राम में आपको खैर मकदम कहती हूँ। नाज़रीन, शरीयत मुकद्दस इस्लाम में तरबियत के बारे में बहुत ज़्यादा बयान किया गया है और इसकी अहमियत को बहुत ज़्यादा बताया गया है। जब हम रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की बेसत के हदफ को देखते हैं तो कुरान ये इरशाद फरमाता है, वल्लज़ी बअसा फिल उम्मीयीना रसूलन मिनहुम यतलू अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुमुल किताब वल हिक्मा, कि हमने रसूल को मबूस किया ताकि वो आयात की तिलावत करें और तज़किए नफ्स करें यानी तरबियत करें और लोगों को किताब और हिकमत की तालीम दें। यानी कुरान में भी हम ये देख रहे हैं कि पहले तरबियत का जिक्र हुआ है उसके बाद तालीम का जिक्र हुआ है। यानी तरबियत बहुत ही अहम चीज़ है इंसान की ज़िंदगी में। जब इंसान इस दुनिया में कदम रखता है उसी वक्त से उसकी तरबियत का आगाज़ हो जाता है। सबसे पहले वो माँ की आगोश में तरबियत पाता है, फिर अपने घर में तरबियत पाता है और जैसे जैसे बच्चा बड़ा होता है घर के बाहर कदम रखता है उसकी तरबियत का दायरा और भी ज़्यादा वसी हो जाता है। तो इसी तरबियत के मौजू पर गुफ्तगू करने के लिए हमारे सामने हमारी मोहतरमा मासूमा नकवी साहिबा हैं, जिनसे अभी हम बाद में गुफ्तगू करेंगे। पहले हम ही देखते हैं न्यूज़ सेगमेंट में हमारी बहन मोहतरमा मुसर्रत साहिबा क्या फरमा रही हैं।
बहुत बहुत शुक्रिया हिना आबिदी साहिबा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम नाज़रीन। घराना प्रोग्राम के न्यूज़ सेगमेंट को लेकर एक बार फिर आपकी खिदमत में हाजिर हुए हैं और आपको खुश आमदीद कहते हैं। नाज़रीन, जैसा कि आपको मालूम है कि शाबान का बाबरकत महीना चंद ही दिनों में हमसे रुख्सत हो जाएगा और फिर माह मुबारक रमज़ान का महीना शुरू हो जाएगा। वो महीना जो खुदा के नज़दीक सबसे बेहतरीन महीना है, जिसकी रातें बेहतरीन रात, जिसके दिन बेहतरीन दिन और जिसके घंटे बेहतरीन घंटों में शुमार होते हैं। तो हम इस दुआ के साथ कि खुदाया हमें शाबान के जो चंद अयाम बाकी रह गए हैं उसमें और माह रमज़ान के महीने में कार खैर अता करने की, कार खैर अंजाम देने की तौफीक अता फरमाएं। और हम ये भी दुआ करते हैं कि जहां हम इस महीने में खुदा से तलब मगफरत करते हैं, अपनी हाजतों को उसकी बारगाह में पेश करते हैं, दूसरों को भी हम अपनी दुआओं का हिस्सा बनाएं। यहीं लेते हैं हम एक छोटा सा ब्रेक और उसके बाद दोबारा न्यूज़ सेगमेंट का आगाज़ करते हैं।
अगर इस्लामी माशरा औरतों को इस्लामी तरबियत के नमूने में तब्दील करने में कामयाब हो जाए तो उसका मतलब ये होगा कि औरत अपनी शायान शान मकाम व मंजिल पर पहुंच गई। अगर माशरे में औरत इल्म व मारिफत और रूहानी व अखलाकी कमालात पर फायज हो जाए जो अल्लाह ताला और अदियान इलाही ने तमाम इंसानों बशमूल मर्द व जन के लिए यकसा तौर पर मुयन किए हैं तो बच्चों की बेहतर तरबियत मुमकिन हो सकेगी, घर की फिजा ज्यादा पाकीजा और मोहब्बत आमेज हो जाएगी, माशरा ज्यादा तरक्की कर सकेगा, जिंदगी की मुश्किलात ज्यादा आसानी से बरतरफ होगी, यानी मर्द और औरत दोनों खुशबख्त हो जाएंगे और ऐसा घराना माशरे के लिए एक नमूने अमल की हैसियत पैदा कर सकता है।
वेलकम बैक नाज़रीन। नाज़रीन, आले खलीफा हुकूमत ने बहरीन में 80 साल पुरानी मस्जिद अबू ज़र गफारी को वीरान करके उस जगह पार्क बनाने का फैसला किया है। एक रिपोर्ट के मुताबिक बहरीन के इलाके अन्नविरदात में 80 साल पुरानी मस्जिद अबू ज़र गफारी को चंद माह कबल आले खलीफा के मजदूरों ने मुनहदिम कर दिया था, जबकि अब इस जगह पर इसकी मुल्क की डिक्टेटर और जालिमाना हुकूमत ने पार्क बनाने का फैसला कर लिया है। बहरीन में फ़ाल मजहबी और सियासी तंजीमों ने अक़वामे मुत्तहिदा और दीगर बैन अल-अक़वामी इदारों से दरख्वास्त की है कि मस्जिद की जगह पार्क बनाने के इकदाम को रुकवाया जाए। वाज़ह रहे कि आले खलीफा हुकूमत ने गुज़िश्ता 2 साल के अंदर 40 से ज्यादा शिया मसाजिद और इमाम बारगों को शहीद कर दिया है, अब इनके जमीनों को गस्ब करने की कोशिश कर रहे हैं। इसी के साथ चलते हैं अपनी होस्ट हिना आबदी के पास। जी
शुक्रिया आपका मसरत साहबा। और हमारे सामने मौजूद है मोहतरमा मासूमा नकवी साहबा। मैं चाहूंगी इसी तरबियत के मौजू पर इनसे जो गुफ्तगू चल रही थी पिछले प्रोग्राम में भी उसको जारी रखें और मैं आपसे ये पूछना चाहूंगी कि आपने बताया था कि तरबियत में एक बच्चे की तरबियत के लिए बहुत जरूरी है उसके माहौल का, तो मैं सबसे पहले चाहूंगी आपसे पूछना कि भाई बहनों का कितना ज्यादा असर होता है, क्योंकि बच्चे साथ में भाई बहन खेलते भी हैं, कूदते भी हैं और बच्चे एक दूसरे से कॉपी करते हैं, तो कितना असर होता है तरबियत के मामले में बच्चे के ऊपर उसके भाई बहनों का।
औज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाहुम्मा सल्लि अला मुहम्मदिन व आले मुहम्मद। जी ख़ैर आबदी, जिस तरह के पिछले प्रोग्राम में भी हमने यही बात की थी कि बहन भाई किस तरह अपने छोटे बहन भाइयों की तरबियत में मौसर होते हैं, उसमें हम लोग ने एक नुक्ता बयान किया था कि अगर वालदैन ने अपने बड़े बच्चों की तरबियत में ज़हमत की हो, मुशक्क़त की हो, तो जब उसके छोटे बच्चे आते हैं घर में, छोटे बच्चे पैदा होते हैं, तो उनकी तरबियत में उन्हें उतनी मुशक्क़त नहीं उठानी पड़ती, क्योंकि जब बड़ों की तरबियत हो चुकी हो तो वो अपने माँ बाप की मुकम्मल हमायत भी करते हैं और मदद भी करते हैं, ताकि जो है उनके छोटे बहन भाइयों की क्या करें तरबियत की जा सके। यहाँ पर एक बयान करती चलूँ कि बच्चे जो भी होते हैं उन्हें अपनी किसी भी किस्म के अमल के लिए, किसी भी किस्म के एक्ट करने के लिए उन्हें कोई ना कोई ऐसा बंदा चाहिए जिसको वो फॉलो करें। और छोटी उम्र में जो बच्चे होते हैं सबसे ज्यादा फॉलो किसको करते हैं? अपने बहन भाइयों को, जो उनसे अपने से थोड़े से बड़े लग रहे होते हैं। यानी वो इतना ज्यादा डिफरेंस नहीं देख रहे होते जो उनके और माँ बाप के दरमियान में या घर के दूसरे मेंबर्स के दरमियान है, वो इन बहन भाइयों को फॉलो कर रहे होते हैं, उनकी आदत अपना रहे होते हैं। आपने अक्सर देखा होगा कि छोटे बच्चे अपने बड़े भाइयों के मसलन शूज पहन रहे हैं, अभी बच्चा घुटने के बल चलता है लेकिन बड़े भाई का क्या कह रहा है, शूज उठा के चल फिर रहा है, वो पहनना चाह रहा है,
बड़े भाई की चीजों को
यूज करेगा, छेड़ेगा, उसका दिल चाहेगा कि मैं ये सारे काम करूँ। थोड़ा बच्चा बड़ा होता है वो देखता है कि मेरे भाई ने किस तरह का लिबास पहना है, मैं भी वही लिबास पहनूं। अक्सर छोटे बच्चे क्या जिद करते हैं,
लिबास पहन लेते हैं,
जिद करते हैं कि मैंने यही कपड़े पहने हैं जो मेरे बड़े भाई या बड़ी बहन ने पहने हैं। इस तरह के मवारिद हमारे सामने, जब हम घर में इन छोटी छोटे नुकतों की तरफ गौर करेंगे तो हमें पता चलेगा कि किस तरह छोटे बच्चे जो हैं अपनी तरबियत में, अपने वो क्या कहते हैं राह और रविश में अपने बहन भाइयों को फॉलो कर रहे होते हैं। इसमें एक बात जो साइकोलॉजिस्ट कहते हैं, वो कहते हैं कि बच्चे जो होते हैं अपने इनफॉर्मल जो मैनर्स हैं, जो उनके रिलेशन है, वो सब के सब अपने बहन भाइयों से सीखते हैं, अपने माँ बाप से नहीं सीखते। यानी बेहतर है माँ बाप को कि अपने सबसे पहले बच्चे से उनकी तरबियत का आगाज करें, था आखिरी बच्चे तक जो है उनके घर में तरबियत का माहौल एक जैसा चलता है, बल्कि उनके लिए आसानी होती जाएगी कि वो अपनी आइंदा नस्लों की भी बेहतरीन तरीके से तरबियत कर सकें। और एक बात ये भी, अगर बच्चे में घर में बच्चों की तरबियत एक जैसी हुई हो तो जैसे कि हमारा आगे जॉइंट फैमिली सिस्टम है, हमें उसमें आगे चल के बहुत सारी मुश्किलात जो जॉइंट फैमिली होने की वजह से रूबरू होते हैं, हमारी उनसे क्या होगी, जान छूट जाएगी, क्योंकि तरबियत एक खतूत पे हुई होगी, उनका जो क्या कहते हैं मेंटली लेवल एक जैसा होगा, उन लोगों की तर्ज फिक्र एक जैसी होगी, तो वो एक मकसद के तहत जो मिलकर जिंदगी गुजारेंगे।
जी बहुत ही अच्छी आपने ये बात बताई कि जो बच्चे छोटे बच्चे होते हैं वो अपने माँ बाप से ज्यादा अपने भाई बहनों के साथ ज्यादा, क्योंकि करीब होते हैं इसलिए उनको ज्यादा फॉलो करते हैं। बहुत अच्छी लगी आपकी बात मुझे। अब मैं ये सवाल करना चाहूंगी आपसे कि बच्चों की तरबियत में बुजुर्गों का क्या किरदार होता है, मतलब घर में जॉइंट फैमिली जैसे आपने बताई दादा दादी होते हैं, नाना नानी या फूफियाँ चचा चची ये सब होते हैं, तो ये बुजुर्गों का क्या किरदार होता है बच्चों की तरबियत में?
लेकिन सबसे पहले घर के बुजुर्गों में से हम दादा दादी और नाना नानी को ही सामने रखते हैं, लेकिन घर के बुजुर्गों के हवाले से या दूसरे बुजुर्गों के हवाले से इस्लाम ने हमें बहुत सी नसीहतें की हैं, हमें बहुत तौसीफ की है कि हम उनका एहतराम करें, ये सारी चीजें। इसमें सबसे पहले ये देखना चाहिए बुजुर्गों के घर में मौजूदगी बहुत सारे फवायद भी लेके आती है, कहीं थोड़े बहुत नुकसानात भी लेके आती है। मसलन अक्सर माएं कह रही होती हैं, मसलन माँ कहती है मेरा बच्चा बदतमीज हो गया, मेरा बच्चा लूस हो गया, और उसकी वजह उसकी दादी है या उसके दादा है, बेजा लाड उठा उठा के बच्चा बदतमीज हो गया। हाँ, इसमें ये बात है कि दादा दादी नाना नानी आजकल कहा जाता है कि जॉइंट फैमिली, खासतौर पर हमारे इंडिया पाकिस्तान का माशरा जहाँ पे जॉइंट फैमिली को बहुत ही अहमियत दी जाती है, ठीक है, और हम लोग अलहदा रहना बहुत कम पेश आता है और बहुत ही कम लोग तस्वर भी करते हैं कि हम अलहदा भी रह सकते हैं। वहाँ पे हम ये देखते हैं कि जो दादा दादी या नाना नानी होते हैं वो 3 साल की उम्र तक बच्चे की जो माँ बाप वाली मोहब्बत है उसको भी पूरा कर सकते हैं।
जी
मसलन आजकल देखें माँ बाप जो है, जितना तेज दौर आ गया है, मशीनी दौर है, यानी
तरक्की का जमाना है,
मसरूफियात हद से बढ़ गई हैं, शौहर जो है वो तो घर में काम से बाहर जाता ही है, वालिदा भी जो है मसरूफ हो गई, بچوں کو اہمیت کم دی جا رہی ہے، اور بچوں کو اہمیت بہت زیادہ چاہیے، ان کو وقت چاہیے، ان کو محبت چاہیے، ان کو وہ احترام چاہیے، اور اس سے بچنے کے لیے ہمارے ماڈرن معاشرے میں کیا کرتی ہیں، مائیں اٹھا کے بچوں کو جو ہے نا نرسری ہوم میں لے جاتی ہیں، بی بی سیٹرس میں لے جاتی ہیں، تو ان میں سے بہت بہتر ہے کہ ان کو ان کے دادا دادی یا نانا نانی کے پاس چھوڑا جائے، کیونکہ ان کے اندر بھی وہی محبت ہے ان بچوں کے لیے جو ان کے خود اپنے والدین کے لیے ہے. یا ایک بات یہ بھی کرتی چلوں کہ 3 سال تک تو یہ محبت بالکل صحیح طریقے سے جائے گزین ہو سکتی ہے، یعنی ماں باپ کی جگہ دادا دادی یا نانا نانی بچوں کی پرورش بہت اچھے طریقے سے کر سکتے ہیں. لیکن اس کے بعد ہم جب دیکھتے ہیں بچہ شعور کی عمر میں آنا شروع ہو جاتا ہے، اب جو دادا دادی اور نانا نانی ہوتے ہیں وہ بچوں کی تربیت اپنے پرانے دور کے مطابق کر رہے ہوتے ہیں. وہ کہتے ہیں جیسے اسلام میں بھی کہا گیا کہ بچوں کی تربیت اپنے دور کے مطابق نہیں جدید دور کے مطابق کرو، کیونکہ انہوں نے جدید دور میں زندگی گزارنی ہے نہ کہ قدیم دور.
لیکن وہ اپنی ذہنیت کے اعتبار سے پرانے زمانے کے اعتبار سے،
یعنی ہم یہ بھی نہیں کہہ سکتے ہمارے بزرگ جو ہیں وہ غلط کہہ رہے ہیں، کیونکہ وہ اپنے اعتبار سے بالکل درست کہہ رہے ہیں. اور جب بچے ان بزرگوں کے ساتھ رہتے ہیں تو وہ احترام کرنا سیکھتے ہیں، انہیں اچھے برے کی تمیز آتی ہے، بڑے چھوٹے کی تمیز آتی ہے. جب گھر میں ماں باپ اس کے دیکھے، وہ دیکھے گا کہ میرے ماں باپ میرے دادا دادی یا نانا نانی کا احترام کر رہے ہیں، تو اس کو بھی پتا چلے گا کہ کل کو میں نے بھی ان کا احترام کرنا ہے، میں نے بزرگوں کا بھی احترام کرنا ہے، اور اپنی آئندہ نسلوں کو بھی یہی کچھ سکھانا ہے. اس میں ایک بات یہ بھی ہے کہ اگر دادا دادی کو آپ دیکھتے ہیں یا نانا نانی کو دیکھتے ہیں بچے کو بہت زیادہ لاڈ کر رہے ہیں، اور مثلاً اکثر خواتین جو ہیں ہمارے معاشرے کی ان کو یہ پرابلم سے سامنا کرنا پڑتا ہے کہ میری جو ہیں ساس بچے کو بگاڑ رہی ہیں یا میری والدہ جو ہیں وہ بچے کو بگاڑ رہی ہیں. حد سے زیادہ پیار بچے کو واقعاً بگاڑ بھی دیتا ہے، پیار کی ضرورت ہے لیکن لمٹس کے اندر. وہاں پہ یہ کرنا چاہیے کبھی بھی بچے کے سامنے اس طرح سے اظہار نہ کریں کہ آپ کے اور اس کے دادا دادی کے درمیان کسی قسم کا پرابلم چل رہا ہے، یعنی آپ لوگوں کا نظریاتی اختلاف ہے یا کسی قسم کا بھی اختلاف آپ کا آپ کے بچوں کے سامنے نہیں آنا چاہیے، ظاہر نہیں کرنا چاہیے. اور بچوں کو یہ سکھائیں کہ ان کا احترام کریں. اور کبھی کبھی ایسے ہوتا ہے کہ بچے جب حد سے زیادہ دادا دادی کے ساتھ اٹیچ ہونے لگے ہیں تو اپنے ماں باپ کے ساتھ بدتمیزی کرنے لگتے ہیں، ان کی اٹیچمنٹ دادا دادی کے ساتھ ہو جاتی ہے اور ماں باپ سے بدتمیزی کرتے ہیں، اور ماں باپ کو بہت دکھ ہوتا ہے اس بات پہ کہ یہ بچے ہمیں اہمیت نہیں دے رہے دادا دادی کی وجہ سے. اس میں یہ ہوتا ہے کہ دادا دادی کو یہ چاہیے کہ بچے کو ٹوکیں، کیونکہ بچہ ٹوٹلی طور پہ ان پہ ڈیپینڈ کر رہا ہے،
تشویق بھی کرنا چاہیے اور تنبیہ بھی کرنا چاہیے،
یعنی جو فرض ماں باپ کا تھا اب دادا دادی کو بھی چاہیے وہی فرض اپنا ہے، نہ کہ یہ کہ بے جا لاڈ کرتے رہے. ایسے میں دادا دادی کو کہنا چاہیے کہ بچے بہت عزیز ہیں لیکن ان کی تربیت اس سے بھی زیادہ عزیز ہے. اگر بچوں کی تربیت نہ ہوئی تو یہ بچے عزیز کسی کام کے بھی نہ رہیں گے، نہ ہمارے لیے وہ کیا کہیں گے باعث افتخار بنیں گے، نہ ہمارے معاشرے کے لیے.
معذرت چاہتے ہیں، 2 منٹ آپ کو رکنا چاہیں گے کہ دیکھیں میری بہن محترمہ مسرت مہدی صاحبہ کیا عرض کرنا چاہ رہی ہیں.
بہت بہت شکریہ. ناظرین، کیا آپ کو معلوم ہے کہ ہم بڑوں کی طرح بھی بچے بھی عزت کے طالب ہوتے ہیں، اور اگر انہیں گھر میں عزت دی جائے تو ان پر اچھے اثرات مرتب ہوتے ہیں. ایک ریسرچ کے مطابق جن بچوں کو گھر میں عزت دی جاتی ہے ان میں خود اعتمادی پروان چڑھتی ہے، وہ ہر کام کو اپنی ذمہ داری سے پورا کرنا سیکھ لیتے ہیں، نہ صرف یہ بلکہ دوسروں کی عزت کرنا بھی ضروری سمجھتے ہیں. اگر گھر میں بچہ شرارتیں نہیں کرتا لیکن اگر وہ باہر جا کے شرارتیں کرتا ہے تو اس کا مطلب یہ ہے کہ گھر میں اس پر بلا وجہ پابندیاں لگائی جاتی ہیں. ایسی حالت میں بچہ گھٹن کا شکار رہتا ہے. دوسروں کے سامنے بچوں کی برائیوں کے بجائے اگر ان کی اچھی اور باتیں اور کامیابیاں بیان کی جائیں تو بچہ مزید اپنے آپ کو بہتر بنانے کی کوشش کرے گا. عزت دینے سے بچے پر خوشگوار اثرات مرتب ہوتے ہیں اور اس کے دل میں بڑوں کے لیے محبت و احترام کا جذبہ مزید بڑھ جاتا ہے. ناظرین، اب وقت ہوا جاتا ہے ایک رپورٹ کا جو ہماری ٹیم نے آپ ناظرین کے لیے تیار کی ہے، آئیں ان کو مل کے دیکھتے ہیں.
السلام علیکم ناظرین، میں ہوں سیدہ مودت زہرا اور آپ دیکھ رہے ہیں پروگرام گھرانہ. آج ہم نے آپ کے لیے ایک رپورٹ تیار کی ہے جو بچوں کے احترام کے حوالے سے ہے. آئیے مل کے اس رپورٹ سے استفادہ کرتے ہیں.
احترام ایک ایسی چیز ہے جس کو ہر شخص پسند کرتا ہے، چاہے وہ چھوٹا ہو یا بڑا. کوئی شخص ایسا نہیں ہے کہ جس کو توہین پسند ہو. ویسے تو ہر انسان کا احترام کرنا بہت ضروری ہے، لیکن بچوں کا احترام ایک خاص اہمیت کا حامل ہے، کیونکہ بچوں کی شخصیت بنانے میں اس کا ایک اہم کردار ہے. بچوں کی تربیت اسی احترام کی بنیاد پر قائم ہوتی ہے. بچوں کی شخصیت ایک موم کی حیثیت رکھتی ہے، आप इस मोम को जिस तरह ढालना चाहें ये उसी सूरत में ढल जाती है और अपनी शक्ल इख्तियार कर लेती है। चूँकि बच्चे की शख्सियत पर उसके इर्द गिर्द का माहौल और उसके वालदैन एक ख़ास असर डालते हैं, लिहाजा उनको चाहिए कि वो उसकी तरबियत का ख्याल रखते हुए उसको एहतराम दें। अगर बच्चे को अपने वालदैन की तरफ से एहतराम मिलेगा तो एहतराम की एक खासियत ये है कि वो इंसानों को अपनी तरफ अट्रैक्ट करता है और उनको अपना मुती और फर्मा बरदार बनाता है। लिहाजा जब बच्चा अपने वालदैन से एहतराम पाएगा तो वो उनका मुती और फर्मा बरदार हो जाएगा, लिहाजा वो अपने बच्चे को अपने सिखाए हुए रास्ते पर चला सकते हैं। लेकिन अगर घर में उसको ये एहतराम ना मिले तो वो बाहर के माशरे में हर शख्स का दिया हुआ रास्ता अपना सकते हैं, जिसकी वजह से बहुत से मसाइल उसकी ज़िंदगी में रूनुमा हो सकते हैं। एक स्कॉलर का कहना है कि वालदैन को चाहिए कि वो अपने बच्चे की दिल की गहराइयों में अपनी जगह पैदा करें, ताकि जिस नज़र से वो माहौल को और मसाइल को देखते हैं उनका बच्चा भी उसी नज़र से मसाइल और माहौल को परख सके। वालदैन को चाहिए कि वो अपने बच्चे के साथ बातचीत, उठने बैठने या हर किस्म की हरकत व सकनात में इस चीज़ का ख्याल रखें। मसलन बोलते वक्त उनको चाहिए कि जिस तरह वो अपने एक कोलीग या अपने मेहमान से बात करते हैं, इसी तरह से अपने बच्चे से भी बात करें। अगर कहीं समझाने की ज़रूरत पेश आती है तो उनको चाहिए कि वो अपने बच्चे को बहुत नरमी और लताफत और आराम से समझाएं। मारपीट की बात तो बहुत दूर रह जाती है, क्योंकि मारपीट एहतराम के बिल्कुल बरअक्स है। लिहाजा जब ऐसे माहौल में बच्चे की परवरिश होगी तो उसकी शख्सियत एक मतलूब और आइडियल पर्सनैलिटी होगी।
नाज़रीन, अभी तक हमने देखा कि बच्चे की तरबियत में एहतराम बहुत ज़रूरी है। अब हम ये देखेंगे कि बच्चे की तरबियत में अगर एहतराम ना शामिल हो तो उसके क्या नुकसानात होंगे।
अगर बच्चों की शख्सियत को कुचल दिया जाए और उनको वो एहतराम जिसकी वो डिज़ायर करते हैं उनको ना मिले, तो उनके दिल में मोहब्बत और प्यार की बजाय गुस्सा और कीना भरने लग जाता है, जिसकी मिसालें आजकल हमारे माशरे में बहुत ज़्यादा देखने को मिलती हैं। यही चोर, उचक्के, डाकू, टेररिस्ट, ये सब वो मिसालें हैं कि जिनको बचपन में अच्छी तरबियत और एहतराम नहीं दिया गया। एक स्कॉलर का कहना है कि जब बच्चे को एहतराम नहीं दिया जाता तो वो अकेला हो जाता है और उसको कोई पनाहगाह नहीं मिलती जिसके ऊपर वो तकिया कर सके। लिहाजा वो मुस्तकिल मिजाजी जो मुस्बत अंदाज में बच्चे में पैदा होनी चाहिए वो उसमें मनफी अंदाज में पैदा होने लग जाती है और वो बेराह रवी और मनमानी का शिकार हो जाता है। तारीख़ का मुतालिया करने से पता चलता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब किसी सफ़र से वापस आते थे तो रास्ते में मिलने वाले बच्चे को प्यार करते, उसको सलाम करते और एहतराम देते थे। इससे ये बात साबित होती है कि एहतराम एक बच्चे की शख्सियत बनाने में बहुत अहम किरदार अदा करता है।
नाज़रीन, आपने हमारी रिपोर्ट देखी अभी बच्चों के एहतराम के हवाले से। उम्मीद है कि आपने इससे इस्तेफादा किया होगा और आपको पसंद आई होगी। हमें दीजिए इजाज़त, देखते रहिए प्रोग्राम घराना। अल्लाह हाफिज़।
वेलकम बैक नाज़रीन। नाज़रीन, उम्मीद है कि आपको हमारी ये रिपोर्ट बहुत ही ज़्यादा पसंद आई होगी। नाज़रीन, जैसा कि मैंने आपकी खिदमत में अर्ज़ किया कि माह मुबारक रमज़ान का आगाज़ होने वाला है, तो मेरी अगली मालूमाती न्यूज़ माह रमज़ान मुबारक से ही इसका ताल्लुक है कि एक जदीद रिपोर्ट में ये बात सामने आई है कि रोज़ा ज़हनी तनाव को ख़त्म करता है और रोज़ा रखने से खून की कमी दूर हो जाती है। रोज़ा रखने से रूहानी तस्कीन के साथ साथ जिस्मानी सेहत पर भी बहुत अच्छे असरात मुरतब होते हैं, जिसे दुनिया भर के तबी माहिरीन और जदीद साइंस ने हज़ारों क्लिनिकल तजुर्बात से इस बात को तस्लीम किया है। कुछ अरसे कबल तक यही ख्याल किया जाता था कि रोज़े के तबी फवायद निज़ाम हज़म तक ही महदूद हैं, लेकिन जैसे जैसे साइंस और इल्म तिब ने तरक्की की, दीगर बदनी इंसान पर इसके फवायद आश्कार होते चले गए। नाज़रीन, इसी के साथ चलते हैं अपने प्रोग्राम की तरफ। جی ہنا آبدی صاحبہ،
شکریہ مسرت. ناظرین، جیسا کہ ابھی عرض کیا گیا، بتایا گیا آپ کو کہ اولاد کی تربیت میں والدین کا بہت بڑا ہاتھ ہوتا ہے. بہت ضروری ہے والدین کے لیے کہ اپنے اولاد کی اچھی سے اچھی تربیت کریں، لیکن افسوس کہ لوگ یہ سمجھتے ہیں کہ بچوں کو مار پیٹ کے وہ بچوں کی اچھی تربیت کر سکتے ہیں، لیکن ایسا ہرگز نہیں ہے. تربیت کے لیے ضروری نہیں ہے کہ بچوں کو مارا جائے، پیٹا جائے، بلکہ باپ کی ایک نگاہ بچوں کو صحیح راستے پر لا سکتی ہے، ماں کی تنبیہ بچے کو صحیح راستے پر، راہ مستقیم پر لا سکتی ہے. تو اسی بارے میں آئیے گفتگو کرتے ہیں اپنی محترمہ معصومہ نقوی صاحبہ سے. کہ دیکھیے معصومہ صاحبہ، ہوتا یہ ہے کہ بچے جب تھوڑا بڑے ہوتے ہیں، اپنے دوستوں میں وہ جاتے ہیں، دوستوں کے ساتھ کھیلتے ہیں، کودتے ہیں، ان کے ساتھ بازی کرتے ہیں، تو وہ بچوں سے بہت کچھ سیکھتے ہیں. تو اس بارے میں آپ کا کیا کہنا ہے کہ کیا اثر ہوتا ہے ان کی تربیت پہ، بچوں کی تربیت پہ، جب وہ ایک دوسرے سے، اپنے فرینڈس سے کچھ سیکھتے ہیں؟
دیکھیں، سب سے پہلی بات یہ، یہ جو فرینڈ شپ ہے، یہ چھوٹے بچوں سے لے کے بڑے بوڑھوں تک یہ ساتھ ساتھ چلی آ رہی ہے، بہت ہی ہماری زندگی کا ایک خاصہ بنتے جا رہی ہے. ہم لوگ ہمیشہ جو ہے دوستوں کے ساتھ رہتے ہیں، اور کہا جاتا ہے، جیسے کہ کہا گیا ہے، کہ دوست دوست کا آئینہ ہے، دوست ہی انسان کو بگاڑتے ہیں اور دوست ہی اس کو بناتے ہیں. ہم دیکھتے ہیں بچوں میں دوستی کس نوعیت کی ہوتی ہے. مثلا ہم چھوٹے بچوں میں دیکھتے ہیں، یعنی بہت ہی ابتدائی سالوں میں بچوں کی دوستی کس قسم کی ہوتی ہے. چھوٹے بچوں کو آپ نے دیکھا ہو کہ جن کو ابھی بات کرنی نہیں آتی، وہ جب اپنا ہم سن و سال دیکھتے ہیں تو ان کو دیکھ کے عجیب و غریب قسم کی آوازیں نکالتے ہیں.
جی،
اور ان کی دوستی یہ ان کی دوستی ہوتی ہے. ایک دوسرے کو ریئیکشن کر رہے ہوتے ہیں، ایک دوسرے کو باتیں کر رہے ہوتے ہیں، لیکن ہمیں سمجھ نہیں آ رہی یہ لوگ آپس میں کیا کہہ رہے ہیں، لیکن یہ ان کی ایک طرح کی دوستی کی طرف پہل ہے. یعنی یہ ہمارے بچپن سے ہی یہ چیزیں شروع ہو جاتی ہیں کہ ہم جب اپنا ہم سن و سال دیکھتے ہیں، ہم اس کی طرف راغب ہو جاتے ہیں.
بالکل.
پھر ذرا اس سے جب تھوڑی بڑی عمر میں آتے ہیں تو دیکھتے ہیں بچے جو ہیں، مثلا 3 سال کے بعد کی عمر کے بچے، ان کی دوستی کس نوعیت کی ہوتی ہے. وہ لوگ ان کی دوستی اس قسم کی ہوتی ہے، جب وہ اپنا ہم سن و سال دیکھتے ہیں، ان کے ساتھ کھیلنا ہے، ان کے ساتھ باہیں اٹھنا بیٹھنا ہے، تھوڑی دیر کی ان کی دوستی ہوتی ہے، جلدی ختم ہو جاتی ہے. اس عمر میں بچوں کی دوستی بنتی بھی جلتی ہے اور ختم بھی جلتی ہوتی ہے. لیکن جب ہم دیکھتے ہیں دوستی 10 سال کے بعد کی عمر کی، تو اس میں ہم دیکھتے ہیں 10 سال کے بعد کی عمر میں بچے جو ہے اپنے دوستوں پہ بہت ہی زیادہ ڈیپینڈ کرنے لگتے ہیں. اس میں بچہ جسمانی طور پہ جو ہوتا ہے کافی حد تک پختہ ہو چکا ہوتا ہے، لیکن اس کی عقل جو ہوتی ہے ناپختہ ہوتی ہے. بالکل. اور اس عرصے میں اسے کیا کہتے ہیں، وہ اپنے فرینڈس کے اوپر ڈیپینڈ کر رہا ہوتا ہے ہر معاملے میں. یعنی اس کی ہم آہنگی ہوتی ہے اپنے دوستوں کے ساتھ، میں نے کھانا ہے، میں نے پہننا ہے، میرا پہننے کا سٹائل میرے دوستوں جیسا ہو، میرا بات کرنے کا سٹائل میرے دوستوں جیسا ہو، میری فکر میرے دوستوں جیسی ہو. یعنی ہر وقت کوشش کرتے رہتے ہیں کہ ہم ایک جیسے، اور ان کی دوستی کا جو معیار ہوتا ہے وہ ایک دوسرا ہم آہنگ ہونا.
جی،
یعنی ایک دوسرے سے ہم آہنگی ان کی دوستی ہے،
جو ایک اس کرتا وہی دوسرا بھی کرنا چاہتا ہے.
اور اس عرصے میں جو ہے نا، ماں باپ کو بہت ہی زیادہ دقت کرنی چاہیے، کیونکہ اگر بچے کا دوست اچھا ہوگا، جو بچہ ہم آہنگی کرنے کی کوشش کر رہا ہے، یہ دیکھ لیں کہ آپ کا بچہ جس سے ہم آہنگ ہو رہا ہے، آیا اس قابل ہے وہ بچہ کہ آپ کا بچہ اس کے ساتھ دوستی کرے، وہ آپ کے بچے پہ اچھا اثر ڈالے گا یا برا اثر ڈالے گا؟
صحبت کا بہت زیادہ ہی اثر ہوتا ہے،
صحبت کا بہت زیادہ اثر ہوتا ہے. تو ہم دیکھتے ہیں کہ ان دوستوں کے معاملے میں ماں باپ کو کیا کرنا چاہیے. دوست یہ تو ہم نے دیکھ لیا، دوست جو ہوتے ہیں اچھائی میں بھی اور برائی میں بھی دونوں حالتوں میں بہت ہی مؤثر ہیں. مثلا اچھائی میں کس طرح مؤثر ہیں، جب 10 سال کی عمر سے ہم آگے گزرتے ہیں، تا جوانی نوجوانی، اس عرصے میں کیا ہوتا ہے، بچہ جو ہے نا یادگیری میں، جس کو لیسن یاد کرنا ہے وہ اپنے فرینڈ کے ساتھ مل کے بیٹھے گا، اسے جلدی یاد ہو جائے گا. دوسرا، اس کے اندر وہ جو اس کی فکری طور پہ کچھ انحرافات آ گئی ہیں، وہ خود مداری کا شکار ہو گیا ہے، خود محوری کا شکار ہو گیا، اس کے دوست اسے اس سے نکالتے ہیں. اور وہ جو اکیلا رہنے کا اسے شوق چڑھا ہوا تھا، اس کے دوست ہی اسے ان چیزوں سے نکالتے ہیں. بے شک تنہائی سے بھی نکالنا اس کے دوستوں کا کام ہے، اس کے ماں باپ ان چیزوں سے اسے اتنی آسانی سے نہیں نکال سکتے. یہ سارے فوائد دوستی کے ہیں، لیکن ہم اس میں اس کے نقصانات کیا دیکھتے ہیں، کہ جب آپ دیکھتے ہیں کہ آپ کا بچہ جو ہے غلط قسم کی نشست و برخاست کرنے لگا ہے دوستوں کے ساتھ، اس کے دوستوں کی نشست و برخاست اچھی نہیں ہے، تو ماں باپ کو کیا کرنا چاہیے؟ کیونکہ بچہ تو اس کے ساتھ ہم آہنگی کی کوشش کر رہا ہے، اور وہ قطعاً کسی بھی صورت یہ نہیں چاہے گا کہ اس کے ماں باپ اسے اس کے دوستوں سے روکیں. ٹھیک ہے. اور اس وقت جب ماں باپ کہتے ہیں کہ اس کے ساتھ نہیں بیٹھنا اٹھنا، اس وقت بچے ماں باپ کے خلاف ہو جاتے ہیں،
بچوں کو بری لگتی ہے ماں باپ کی بات.
اور اس عمر میں جو ہے نا، سب سے بڑی مشکل ماں باپ اور بچوں کے درمیان پیدا ہوتی ہے، اور اگر اس مشکل کو حل نہ کیا جائے تو یہ مشکل بڑھتی جاتی ہے، اور ماں باپ اور بچوں کے درمیان فاصلہ بڑھتا جاتا ہے. तो इस अरसे में हमें क्या करना चाहिए वालदैन हजरात को कि अपने बच्चों के इस प्रॉब्लम को हल करें, या उनके दोस्तों पर किस तरह नज़र रखनी चाहिए? वालदैन को चाहिए कि अपने दोस्तों के साथ फ्रेंडली बात किया करें
जी,
उनको एहसास दिलाएं कि हम अगरचा तुम्हारे माँ बाप हैं लेकिन हम तुम्हारे बेहतरीन
दोस्ताना अंदाज रखें
ठीक है। उसके दोस्तों को घर इन्वाइट करें और उसके दोस्तों के साथ थोड़ा फ्रेंकली बात करें ताकि उनका तर्ज फिक्र जो है आपके सामने आए कि वो बच्चे किस फिक्र के मालिक है। और ये बच्चे जो हैं, अगर आपने इस बच्चे अपने बच्चे को उन दोस्तों से रोकना है तो इनको रोकने के तरीके भी बहुत से हैं। मसलन सबसे पहले जो है ना, बच्चे को समझाएं बैठ के कि अगर हम कोई भी आपके लिए काम कर रहे हैं या आपको रोक रहे हैं, इसमें आपकी भलाई है, हम आपके माँ बाप हैं और हम जो भी करते हैं आपके भले के लिए। दूसरा, बच्चों को भेजा जो है घर से बाहर दोस्तों के साथ वक्त बे वक्त घूमने फिरने की इजाज़त नहीं देनी चाहिए, हर टीवी शोज पे नहीं देखना चाहिए कि खुली इजाज़त है अपने दोस्तों के साथ जो मर्जी टीवी देखो, फिल्म देखो, सिनेमा जाओ। इन सारी चीजों को कंट्रोल करना बेहद जरूरी है,
यानी आजादी जो है कंट्रोल,
आजादी को महदूद के अंदर महदूद कर दें, यानी उनको आजादी दें लेकिन उस आजादी को महदूदियत में रखें, यानी उसके ऊपर गौर करें। पुराने दौर में कहा जाता था खिलाएं सोने का निवाला लेकिन देखें शेर की आवाज से, यही हिसाब है। यानी फ्रेंड्स के मामले में माँ बाप को बहुत ही ज्यादा एहतियात करनी पड़ती है, बच्चे के ऊपर जो है जो बहुत ही ज्यादा तासीर रखने वाली चीज है ये इनकी फ्रेंडशिप है
जी, क्योंकि सोहबत का असर बच्चे के ऊपर बहुत ज्यादा होता है और बच्चे पूरी उनकी बात को कैच करते हैं और वही चाहते हैं अपनाएं भी।
देखिए बल्कि बच्चों का क्या, जब हम देखते हैं हम बड़ों में भी फ्रेंडशिप जो है यही असरात रखती है हमारी जो है। कहते हैं कि कुछ अवामिल की वजह से अहदीस में है जो सईद और खुशबख्त इंसान होते हैं वो शकी और बदबख्त हो जाता है, और कुछ शकी और बदबख्त जो होते हैं वो खुश नसीब हो जाते हैं। और उन्हीं अवामिल में से एक यही दोस्त है, ये दोस्त ही इंसान को बनाते हैं और दोस्त ही इंसान को बिगाड़ देते हैं।
हाँ, बहुत अच्छी आपने ये बात बताई कि जब हम बड़े एक दूसरे के साथ, लेडीज हम लोग बहुत देखा जाता है कि एक दूसरे से बहुत ज्यादा असर लेते हैं, तो ये बच्चे तो जब साथ में रहते हैं वो बहुत ज्यादा एक दूसरे को कैच करते हैं। बहुत अच्छी बात बताई है आपने। अब मैं चाहूंगी कि आपसे ये पूछूं कि किस तरह से जब बच्चे बड़े होते हैं, घर से निकलते हैं, स्कूल पहुंचते हैं, तो देखा ही जाता है कि टीचर की बात बच्चे बिल्कुल कबूल करते हैं, उसको बहुत ज़्यादा उस बच्चों के ऊपर असर होता है, तो किस तरह से ये टीचर की बात बच्चों के दिल में लग जाती है और बच्चे उसको ज़्यादा कबूल करते हैं, उनकी बात को बिल्कुल हर्फ आखिर समझते हैं, कितना असर रखता है एक टीचर एक बच्चे की तरबियत में?
देखें, सबसे पहले टीचर बच्चे की तरबियत में क्या असर रखता है उसके लिए हम हदीस जो है, हदीस की तरफ मुराजे करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं जो है तालीम तरबियत के लिए भेजा गया हूँ
जी।
यानी नबी सल्लल्लाहु अलैहि वसल्लम की नबूवत का मकसद क्या बताया गया है? तालीम तरबियत। यानी ये इस कदर अहम वजीफा है जिसके लिए खुदावंद ताला अंबिया को भेज रहा है, औलिया को भेज रहा है। तो उसमें हम देखते हैं कि तालीम तरबियत मुअल्लिम के जरिए, हम अक्सर औकात देखते हैं कि हमारे बच्चे, बाज़ लोग कहते हैं हमने तो बहुत अच्छी तरबियत की लेकिन पता नहीं क्यों हमारा बच्चा फिर भी बिगड़ गया। देखें, अहदीस में है कि तुम लोग अपने बच्चों की तरबियत करो, तरबियत करना माँ बाप का फ़र्ज है लेकिन जो है उसकी हिदायत खुदा का काम है, वो किसे हिदायत देता है और किसको हिदायत नहीं देता। अब तालीम तरबियत में क्या होता है, माँ बाप जो है बच्चों को अच्छे अच्छे महंगे महंगे स्कूल्स में डाल देते हैं, अब वहाँ पे ये गौर नहीं किया जाता कि वहाँ के टीचर्स के फिक्र कैसी है, उनके अकायद कैसे हैं, उनका तर्ज ज़िंदगी कैसा है। क्योंकि हमारे इस्लाम ने जो कवानीन बनाए हैं वो इंसानी तर्ज अमल के लिए बहुत ही इंसानी ज़िंदगी में, इंसान के तर्ज अमल में, इंसान की तरबियत में बहुत ही ज़्यादा मौसर है। अगर हम ये देखते हैं कि हमारे असातीद जो हैं, हमारे टीचर जो हैं बच्चों के, वो कुल्लन दीन से बिरा हैं, वो दीन ज़िद्द दीन है, वो दीन के दुश्मन बने हुए हैं और बच्चे जो हैं हमारे टोटली उनको फॉलो कर रहे होते हैं, क्योंकि बच्चे समझते हैं कि जो हमारे टीचर्स हैं ये इंडिपेंडेंट है और हमने इन्हीं से इंडिपेंडेंसी सीखनी है। वो सिर्फ अपने टीचर से इंफॉर्मेशन नहीं ले रहे होते बल्कि वो अपने टीचर से क्या करते हैं, उनका किरदार सीख रहे होते हैं, उनकी सिफात को पिक कर रहे होते हैं, उनको पता है हमने किस मौके पे क्या बिहेव करना है, हमने किस तरह अपनी बात मनवानी है, हमने किस तरह अपनी बात आगे पहुंचानी, ये सारी चीज़ें बच्चे क्या अपने टीचर से सीख रहे होते हैं। और टीचर्स का नक्श इस कदर अहम है कि इस्लाम ने बारहा इस पर ताकीद किया है कि टीचर्स को कैसा होना चाहिए, मुअल्लिम किस तरह का होना चाहिए, जिस तरह के खुद नबी सल्लल्लाहु अलैहि वसल्लम को मुअल्लिम बनाया गया है, वो मुअल्लिम इंसानियत है। तो उसमें हमें बहुत सी चीज़ों पर गौर करना चाहिए कि टीचर्स हमारे बच्चों की ज़िंदगी में जो एक बुनियादी नक्श रखते हैं। बारहा ऐसा हुआ कि मैंने खुद अपनी आंखों से मैंने एक खाहर को देखा, इन्हीं बहुत ही पसमानदा इलाके से थी लेकिन उनकी टीचर ने उनको किस तरह हिदायत दी तो वो किस तरह आगे से आगे निकलती चली गई। या इस सिलसिले में एक वाक़या सुनाती चलूँ कि माविया यानी फर्जंदे यजीद, نہ یزید کے والد یعنی فرزند یزید
معاویہ کا بیٹا جو معاویہ دو بم تھا،
یعنی یزید جو ہے قاتل امام حسین ہے، لیکن اس کا بیٹا کیا کرتا ہے جب برسر خلافت آتا ہے تو وہ ممبر پہ جا کے شام میں سب سے پہلی تقریر جو کرتا ہے اس میں کہتا ہے کہ آج کے بعد جو ہے علی علیہ السلام پہ لان نہیں کیے جائے گی، ان کی ستائش کرتا ہے، خدا کی حمد و ثنا کے بعد نبی کی نعت کے بعد قصیدہ گوئی کرتا ہے اہل بیت علیہ السلام. جب ہم دیکھتے ہیں کہ یزید کا بیٹا کس طرح اس موقع پر پہنچ گیا کہ وہ جو ہے اہل بیت سے محبت رکھتا ہے اور ممبر پر جا کے کہتا ہے کہ اہل بیت کے ساتھ ناانصافی ہوئی ہے، یہ خلافت ان کا حق تھا جو میرے باپ یزید نے چھین لی. جب ہم یہ دیکھتے ہیں تو پتہ چلتا ہے کہ اسی معاویہ یعنی معاویہ ابن یزید کا جو استاد ہے وہ اہل بیت سے محبت رکھنے والا تھا، اور اس استاد نے اس شخص کو جس کی وراثت میں یہ چیز آ چکی تھی، جس کے خون میں بغض اہل بیت شامل تھی، اس کے بغض کو کس طرح درکنار کر دیا.
بہت ہی اچھی بات یہ آپ نے بتائی کہ واقع ایک بچے کے اوپر ٹیچر کی باتوں کا بہت زیادہ اثر ہوتا ہے. صرف ٹیچر ڈائریکٹ ہی نہیں کہتا بلکہ اس کے جو افعال ہوتے ہیں، جو اس کی باتیں ہوتی ہیں، وہ انڈائریکٹ بھی بچوں کے اوپر بہت ہی زیادہ اثر کرتی ہے. بہت ہی اچھی بات بتائی آپ نے. اب میں چاہوں گی کہ ایک آپ سے سوال کروں کہ بچوں کا ماحول، ایک کسی ملک کا کلچر جو ہوتا ہے، یہ کس طرح سے بچوں کے اوپر اثر رکھتا ہے کہ جب جس ماحول میں نکلتے ہیں، باہر جاتے ہیں، آتے ہیں، ثقافت وہاں کی، وہاں کا کلچر، یہ کیسے ایک بچے کے اوپر اثر انداز ہوتا ہے اس کی تربیت میں؟
سب سے پہلے اس میں بھی ایک حدیث بیان کرتی چلوں کہ حدیث میں ہے کہ تمام بچے جب دنیا میں آتے ہیں تو وہ خدائی فطرت پہ ہوتے ہیں، خود یعنی فطرت دین پر ہوتے ہیں، یعنی دین اسلام پر ہوتے ہیں جی. لیکن جب وہ دنیا میں آتے ہیں تو یہ ان کے ماں باپ ہوتے ہیں جو انہیں یہودی، عیسائی جی یا مسلمان بناتے ہیں، درست ہے؟ جب ہم یہ دیکھتے ہیں کہ اس عقائد میں محیط ماحول یا ہماری ثقافت کیا اثر رکھتی ہے، اس میں ہم دیکھتے ہیں کہ والدین کے اوپر جو کچھ اثرات قائم کیے ہوتے ہیں اس ماحول نے، اس ثقافت نے، ان کے ریلیشنس نے، وہی اثرات ماں باپ جو ہوتے ہیں زبردستی اپنے بچے کو منتقل کر رہے ہوتے ہیں. جیسے کہ مولا علی علیہ السلام نے فرمایا کہ بچے کا ذہن جو ہے وہ ایک نورس زمین کی مانند ہے، اس کے اوپر جو بیج بوجھو گے وہی نکلے گا، اس کے اوپر سے جو بیج بھی اس میں بیجا جائے گا وہی نکلے گا. جب ہم یہ دیکھتے ہیں کہ یہ بچے کا جو ذہن ہے یہ خالی ذہن ہے، اس کا دماغ بالکل خالی ہے، اس میں کچھ بھی نہیں ہے، وہ جو کچھ اپنے ماں باپ سے دیکھ رہا ہے، جو کچھ وہ ماں باپ کی ذرا ماحول سے باہر نکلتا ہے، ذرا گھر سے باہر نکلتا ہے، گلی محلے میں دیکھتا ہے، گلی محلے سے نکل کے ذرا شہر کے لیول تک پہنچتا ہے، اپنی ثقافت کو دیکھتا ہے، یہ ساری چیزیں وہ سیکھتا ہے اور اس کے اوپر پوری طرح اثر کر رہی ہوتی ہیں. اس میں کیا کرنا چاہیے کہ ہمیں اپنے بچوں کو جو ہے نا اسلامی تعلیمات ضرور دلانی چاہیے. جیسے کہ میں نے پہلے بھی کہا کہ اسلامی تعلیمات، اسلامی قوانین ایسے ہیں جو انسان کے طرز عمل پر بہت ہی زیادہ مؤثر ہے، اور یہ قوانین اگر نہ ہو، بلکہ اصل اگر قوانین نہ ہو تو انسان میں اور جانور میں کوئی فرق نہیں، ہمارا محیط، ہمارا ماحول بھی وہی جانوروں والا ہو جائے گا اگر اس میں ہم نہ تو خود قوانین پر عمل پیرا ہوں، نہ ہی اپنی اولاد کو یہ تمیز سکھائیں کہ وہ ان قوانین کی پیروی کریں. یہاں پر ہمیں دیکھنا چاہیے کہ کس طرح جو ہے ماحول اگر اسلامی ہو تو وہ اولاد پہ کیا اثر رکھتا ہے، اور ماحول اگر غیر اسلامی ہو تو وہ اولاد پر کیا اثر رکھتا ہے. ماحول چاہے اسلامی ہو چاہے غیر اسلامی ہو، اس میں والدین کا پھر بھی نقش بہت ہی اہم ہے. اب ہم یہ نہیں کہہ سکتے کہ جو اسلامی ممالک میں ہے وہی جناب پکے کٹر مسلمان ہیں، اور جو عیسائی ممالک میں ہے، یورپ میں ہے،
تو ہر جگہ اہم ہے، چاہے وہ مسلمان ہو چاہے غیر مسلمان ہو.
یعنی یہ ماں باپ ہوتے ہیں اسے اس ماحول سے روشناس کرانے والے، اس ماحول کی اچھائی کو بتانے والے، اور اس ماحول کی برائی کو اس کے سامنے عیاں کرنے والے. یہ ماں باپ کا فرض ہے، اس کو بے شک اس کے اوپر ماحول اثر رکھتا ہے، لیکن اس اثر کو کم یا زیادہ کرنا ماں باپ کا ہاتھ ہے، ماں باپ کے اختیار میں کہ وہ کس طرح اپنے بچے کی ہدایت کرتے ہیں.
بہت ہی خوبصورت انداز میں آپ نے بتایا کہ بچوں کی تربیت کس طرح سے کرنی چاہیے، اور ہمیں کس طرح سے اپنے بچوں کو زندگی میں آگے بڑھانا چاہیے. اب میں چاہوں گی کہ پوچھنا کہ جب بچہ باہر نکلتا ہے، اپنے ساتھ والوں کو دیکھتا ہے، تو وہاں کا جو ماحول ہوتا ہے اس سے وہ کیا سیکھتا ہے؟
دیکھیں بچہ خاص طور پہ جیسے پہلے بھی کہا اپنے ہم سن و سال سے بہت سی چیزیں سیکھتا ہے. یہاں پہ میں ایک ہی بات پھر وہی بات عرض کرتی چلوں گی کہ بچہ اپنے ماحول سے بہت کچھ سیکھتا ہے. آپ پورا ماحول تبھی بدل سکتے ہو جب آپ معاشرے کے ایک ایک فرد کی تربیت کرنا شروع کر دو. جب معاشرے کے تمام افراد تربیت یافتہ ہوں گے، تمام لوگ تربیت یافتہ ہوں گے، تو آپ کا معاشرہ ہی تربیت یافتہ ہو جائے گا. اور اس میں آپ نے آغاز یہ نہیں کرنا کہ گلی محلے کے بچوں کو اکٹھا کر کے ان کے لیے درس رکھ دو اور صرف ایک گھنٹہ جو ہے لیکچر دینے کے بعد آپ کو لو جی میں نے ان کی تربیت کا فرض پورا کر دیا. نہیں، آپ نے تربیت کا آغاز اپنے بچے سے کرنا ہے تاکہ آپ کا بچہ نمونہ عمل بنے دوسرے بچوں کے لیے. جیسا کہ ہمارے معاشرے میں بہت سے مسائل سامنے آتے ہیں، مثلا یہی حجاب مثال کے طور پر ہمارے ہاں بد حجابی بہت زیادہ ہے. بد حجابی کیا بے حجابی عام ہو چکی ہے. یعنی چھوٹی بچیوں کو اگر کہا جائے تو حجاب کریں تو ان کو
معذرت چاہتے ہیں آپ سے, آپ کی بات کو روک رہے ہیں. دیکھیں خواہر مسرت مہدی ہمارے سامنے کچھ عرض کرنا چاہتی ہیں, وہ کیا بیان کرنا چاہتی ہیں.
بہت بہت شکریہ. ناظرین میری اگلی نیوز معلوماتی نیوز انٹرنیٹ کے حوالے سے ہے کہ جس طرح سے آپ سب کو معلوم ہے کہ آج کل کے بچے انٹرنیٹ کو کس حد تک یوز کرتے ہیں, لیکن انٹرنیٹ کے بہت زیادہ استعمال سے بچوں کے دماغ نکارہ ہو جاتے ہیں. ایک ریسرچ کے مطابق ہماری نئی نسل جسے بجا طور پر گوگل جنریشن کا نام دیا جا سکتا ہے, اب ہر مسئلے کے حل کے لیے انٹرنیٹ سے رجوع کر رہی ہے. انٹرنیٹ پر ان کا انحصار اتنا زیادہ بڑھ گیا ہے کہ وہ اپنے دماغ کو کام میں لانا غیر ضروری سمجھنے لگے ہیں. اس رجحان کی طرف سے یہ خطرہ محسوس ہونے لگا ہے کہ ان کا دماغ بالکل بیکار نہ ہو جائے. اس خطرے کے اظہار کے لیے برین ڈیڈ کی اصطلاح استعمال کی گئی ہے, اور اس رپورٹ کے مطابق بچوں کو موبائل فون اور کمپیوٹر کی غلامی سے نکالنا بہت زیادہ ضروری ہے. اس کا مطلب ہرگز یہ نہیں ہے کہ وہ کمپیوٹر سے بالکل لا تعلق ہو جائیں, بلکہ جب بھی ان کو ضرورت ہو وہ کمپیوٹر استعمال کر سکتے ہیں, لیکن تمام تر وقت اس کے سامنے بیٹھے نہ رہیں. ایسا کرنے سے وہ کلی طور پر گوگل سرچ پر انحصار کرنے لگتے ہیں. اگر انٹرنیٹ کی محتاجی اس طرح برقرار رہی تو خوف ہے کہ وہ بڑی حد تک برین ڈیڈ ہو جائیں گے, کیونکہ وہ پہلے جیسے طریقے کے مطابق چیزیں انجام دینے کے قابل نہیں رہیں گے. ناظرین ہم یہاں ایک چھوٹا سا بریک لیتے ہیں, اور بریک کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوتے ہیں. ہمارے ساتھ رہیے گا.
رہبر معذب انقلاب فرماتے ہیں, مقصد عورتوں کو مردوں کے مقابلے میں صف آرا کرنا نہیں ہے, مقصد عورتوں اور مردوں کی معاندانہ رقابت نہیں ہے, ہدف یہ ہے کہ عورتیں اور لڑکیاں اسی عمل کو دہرا سکیں جس کو انجام دے کر مرد ایک عظیم انسان میں تبدیل ہو جاتا ہے. یہ بھی ممکن ہے, اور اسلام میں اس کا عملی تجربہ بھی کیا جا چکا ہے.
ویلکم بیک ناظرین. ناظرین جیسا کہ آپ کو معلوم ہے اور میں نے بھی عرض کیا کہ رمضان کا مہینہ شروع ہونے والا ہے, اور جہاں بڑے رمضان کے مہینے میں روزے رکھتے ہیں وہاں بچوں کو بھی یہ شوق ہوتا ہے کہ وہ بھی روزے رکھے, لیکن ہمارے ہاں عموماً والدین بچوں کو روزہ رکھنے سے منع کر دیتے ہیں. میری اگلی معلوماتی نیوز اسی پہ ڈیپینڈ کرتی ہے کہ طبی ماہرین کا کہنا ہے کہ بچے اگر روزہ رکھنا چاہیں تو انہیں ہرگز منع نہ کریں. اس حوالے سے ڈاکٹر حضرات کا یہ بھی نقطہ ہے کہ اگر بچے روزہ رکھنا چاہتے ہیں اور اس کی ضد کرے تو ہم منع نہ کریں, کیونکہ 9-10 گھنٹے بچے کے لیے روزہ رکھنا کوئی بری بات نہیں ہے. اگر وہ روزہ رکھنا چاہتے ہیں تو ان کی حوصلہ افزائی کریں اور ان کو خوشی کے ساتھ اجازت دیں. میڈیکل سائنس کہتی ہے کہ 7-8 سال کا بچہ اگر ہفتے میں 1 یا 2 روزے رکھ لیں تو اس کی صحت پر کوئی فرق نہیں پڑتا. بچوں میں روزہ رکھنے کی بہترین عادت ڈالنے کا یہی دور ہے, اور اس دور میں پختہ ہونے والی عادتیں قبر تک ساتھ رہتی ہیں, اور اگر اس عمر میں انہیں بھوک یا پیاس سے ڈرایا جائے تو وہ بڑے ہو کر روزہ رکھنے سے گریز کرتے ہیں. ناظرین چلتے ہیں اپنی ہوسٹ کے پاس. جی ہنام,
شکریہ مسرت آپ کا. جی ناظرین جیسا کہ ابھی آپ کو مسرت نے بتایا کہ روزہ اگر بچپن سے بچہ رکھے تو کوئی حرج نہیں ہے. بچہ 7-8 گھنٹے بے شک بھوکا رہ سکتا ہے, اور اگر ہم چاہتے ہیں اپنے بچے کی تربیت کریں, اس کو روزہ رکھوائیں, تو بڑا ہو کے اگر بچہ روزہ رکھنا چاہے گا تو اس کے لیے بہت ہی مشکل ہو جائے گا. لہٰذا ضروری ہے کہ ہم بچپن سے بچوں کی عادت ڈالیں کہ وہ بچپن سے روزہ رکھنا سیکھیں, تاکہ بڑا ہو کے جب وہ اپنے سینے تکلیف پہ پہنچیں تو ان کو کوئی مشکل پیش نہ آئے. اب میں اپنی گفتگو کو ادامہ دینا چاہوں گی محترمہ معصومہ صاحبہ سے, کہ ابھی آپ نے بتایا کہ آج کل کا ماحول یہ ہے کہ لڑکیاں بے حجاب نظر آ رہی ہیں, تو کیا وجہ ہے کہ اتنی بے حجابی ہمارے ماحول میں بڑھتی جا رہی ہے, معاشرے میں بڑھتی جا رہی ہے؟ کیا یہ پڑھائی لکھائی کی وجہ سے ہے؟ کیونکہ کچھ لوگ یہ کہتے ہیں کہ لڑکیاں جتنا زیادہ پڑھ لیتی ہیں اتنی زیادہ ماڈرن ہو جاتی ہیں اور وہ اسلام سے دور ہوتی چلی جا رہی ہیں, تو یہ ہمارے معاشرے میں جو بے حجابی پھیل گئی ہے اس کی علت کیا ہے؟
دیکھیں سب سے پہلی بات یہ ہے کہ تعلیم کا اس کے ساتھ کوئی سروکار نہیں ہے کہ
جی لیکن حجاب
ہے یا بے حجاب ہے. عموماً یہی کہا جاتا ہے ہاں یہ فلان لڑکی دانشگاہ جا رہی ہے, یونیورسٹی جا رہی ہے, اس کا مطلب ہے اب یہ جو ہے نا اس کی چادر دوپٹہ سب کچھ اترا, اب یہ بے حجابی سے ننگے سر جو ہے باہر پھیرا کرے گی. عموماً یہ بات ہے بھی ایسی وجہ ہے یہ بات, और इसकी मेन वजह ये है कि हम अपने बच्चों को शुरू से ही उनको हमने हिजाब की आदत नहीं डाली, शुरू से माँ बाप ने उनको रोका टोका नहीं है। इस्लाम ने क्या कहते हैं कुछ महदूदियत मुकर्रर की है लड़कों के लिए भी, लड़कियों के लिए अगर हम शुरू से उनकी रियायत करते तो हमारे बच्चे जब बचपन से उनके अंदर ये आदत पड़ चुकी होती तो चाहे वो यूनिवर्सिटी में जाएं, चाहे वो इंडिया पाकिस्तान की यूनिवर्सिटी में हो या अमेरिका की यूनिवर्सिटी में हो, वो फिर भी इन चीज़ों के मुकैद रहेंगे। बारहा देखने में आया है कि इंग्लैंड और अमेरिका जैसे ममालिक में बहुत सी खवातीन, बल्कि वो ममालिक के जहाँ पे असल हिजाब को जो है ममनू करार दिया गया है, असल वहाँ पे हिजाब की इजाज़त नहीं है, वहाँ पे भी लड़कियाँ जो हैं
हिजाब कर रही हैं। अकीदा पक्का हो, उसे अपने ईमान पे भरोसा हो, तो जिस माहौल में भी हो उसके ऊपर कोई असर नहीं पड़ेगा। अगर हम लंदन में रहते हैं तो भी हम हिजाब के साथ बाहर जा सकते हैं, अगर अमेरिका में है या किसी भी मुल्क में है, हिंदुस्तान पाकिस्तान में कहीं भी है, अगर हमारा ईमान कवी है, अकीदा कवी है, तो बेशक हम अपने आपको बाहिजाब रख सकते हैं।
कुछ लोग ये कहते हैं कि हिजाब जो होता है ना आंख का होना चाहिए, जाहिरी हिजाब से जरूरत नहीं। ये बहुत ही आम सी बहस है जो हमारे मोहल्ले मुआशरे की हर दूसरी तीसरी खातून करती। फिर नहीं, हिजाब से बचने का एक जवाब उनके पास क्या है कि हिजाब जो है आंखों का होना चाहिए, बाकी जिसमें ढांपा ना भी हो तो मसला नहीं है, पर्दा आंखों का है। ये सरासर गलत बात है, आंखों के लिए हया कही गई है, पर्दा भी करें आंखों का अगर आप कर सकते हैं, हया और इस्मत आंखों के लिए भी जरूरी है, लेकिन पर्दा जो मुकर्रर किया गया आपके जिस्म के जाहिर को छुपाने के लिए
जी।
और अगर इस्लाम ने हिजाब का ये कानून बनाया है तो सद दर सद इसमें खुदावंद ताला ने मसलहत रखी है। और आजकल मुसलमानों को छोड़े गैर मुस्लिम जो हैं इसी हिजाब के फवायद बताते जा रहे हैं। मसलन जो है यहाँ पे ये बात करते चलें कि हम हिजाब को अपने बच्चों में किस तरह राइज करें। सबसे पहले हम ये देखते हैं कि हम मगरिब की पैरवी करते हुए, यूरोप की पैरवी करते हुए अपने बच्चों को मॉडर्निज्म सिखाते हुए स्कर्ट्स पहनो, ये पहनो, वो पहनो, शुरू से उनको आदत डालें। चलें एक खास सिनो साल तक इसके ऊपर हम कहते हैं कि कोई मुश्किल नहीं है, ठीक है, लेकिन जब आपकी बेटी 6 साल की हो जाती है, अगर आपने उस सिनो साल में उसको नहीं रोका तो जब वो सिन तकलीफ तक पहुंच जाएगी तो फिर वो कतअन नहीं लेगी, क्योंकि उसके लिए
बचपन से नहीं सिखाया जाएगा तो बड़े होकर आदत नहीं पड़ेगी उसकी।
बिल्कुल, उसको अपने सर के ऊपर हर वक्त एक बोझ लगेगा, उसे ये लगेगा मेरे माँ बाप जो है मुझ पर जुल्म कर रहे हैं।
सर से दुपट्टा ओढ़ने को जब कहा जाएगा तो वो बिल्कुल नहीं ओढ़ सकेगी, क्योंकि उसने सीखा ही नहीं इस बात को।
अब ये बात है कि जब बच्ची आपकी 6 साल की होगी है तो उसे शुरू करवाएं कि वो शॉर्ट जो उसके ड्रेसेस हैं वो यूज मत करें। ये माँ बाप के मसलन बहुत सी मैंने खवातीन को देखा है जो इस मामले में अपने बच्चों की रियायत नहीं करती, यानी जो मॉडर्न लिबास आया है बाजार में वही उठा के अपनी बेटियों को पहना दिया और फिर कहती है हमारी बेटियां जब बड़ी हो जाती हैं पर्दे की रियायत नहीं करती। इसमें ये कहा गया मुशावरीन जो दीनी मशवरा वगैरह देने वाले हैं, साइकोलॉजिस्ट हैं जिन्होंने दीन पर तहकीक की है, उनका ये कहना है कि 6 साल की उम्र की बच्ची को आप उसको जो है एक उसको शॉर्ट ड्रेसेस उसके बंद कर दें पहनना, दूसरा उसकी जो है जो आप स्लीवलेस कपड़े पहनाते हैं वो भी खत्म कर दें, तीसरी ये चीज है कि उसके सर पे या तो आप हैट दिलाएं या छोटी सी उसको स्कार्फ जो है पहनाने की आदत डालनी शुरू कर दें, यानी इस उम्र से उसको जो है आदत डाल दें, उसको ये समझाएं कि इसके बगैर पॉसिबल नहीं है कि तुम घर से बाहर।
लेकिन वालदैन इसके बरक्स कहते हैं,
बरक्स करते
हैं, कहते हैं कि अभी तो ये उम्र है स्किन करने दो, बड़े होकर हिजाब करना है।
जो है माँ बाप को देखती है, माँ को देखती है, अपने इर्द-गिर्द की खवातीन को देखती है कि हम ये चीज लें, हम दुपट्टा लेके बाहर जाएं, तो माँ बाप कहते रहने दो अभी तुम्हारी उम्र नहीं है, अभी तुम बहुत छोटी हो, जब बड़ी हो जाएगी तो यही सब कुछ करना पड़ेगा, ये कह के माँ बाप उनको टोक देते हैं। हालांकि ये बहुत ही गलत चीज है, ये बच्चे को जो है ना दो गाना दो किस्म की तरबियत देना, करो ना करो, करो ना करो, बच्चा जो है वो शिकार हो जाता है ज़हनी तौर पर कि वो किस बात।
बहुत अच्छी बात आपने बताई, अब हम आपसे इजाजत चाहेंगे और खार मसरत आपसे भी इजाजत चाहेंगे। आप लोग का बहुत बहुत शुक्रिया कि आप यहाँ तशरीफ लाई और आप लोग ने अपना वक्त दिया। नाजरीन अब हम आपसे भी खुदा हाफिज चाहेंगे और अगले प्रोग्राम में फिर आपकी खिदमत में हाजिर होंगे। उम्मीद है कि आपको हमारा ये प्रोग्राम बहुत ही अच्छा लगा होगा। अगले प्रोग्राम में फिर आपसे मुलाकात होगी, तब तक के लिए खुदा हाफिज़।